السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے اور پروگرام جہارنگ کے ساتھ میں ہوں اسد حسن. پروڈیوسر ہے ہمارے ساتھ اسور امام اور انجینئر ہے مسٹر زہیر نیک. آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، پاکستان کے اندر عدالتی نظام پہ گفتگو ہوگی، عدالتیں وہاں پہ استغاثہ اور یکسر مختلف فیصلے، کبھی لوئر کورٹ سے اور کبھی اوپر کی عدالتوں سے، اس قدر فیصلوں کے اندر فرق کیوں کر ہوتا ہے، اور یہ خاص طور پہ اگر پچھلے ایک سال کے اندر جو سیاسی شخصیات کے خلاف جو مقدمات ہیں بالخصوص اگر ان کا جائزہ لیں گے سو آپ کو بہت زیادہ ڈسپیرٹی اس کے اندر نظر آئے گی. ایسا کیوں کر ہے، اسی سیگمنٹ کے ہم اندر بات کریں گے. سندھ گھوٹکی سے دو جماعت سال لڑکیاں جن کے بارے میں یہ کہا گیا کہ انہوں نے زبردستی انہیں قبول اسلام کرایا گیا اور ان سے شادی کی گئی. اسلام آباد ہائی کورٹ نے یہ فیصلہ دیا ہے کہ انہوں نے اپنی مرضی سے اسلام قبول کیا، کیونکہ کمیشن ایک مستند بڑا کمیشن تھا، اس کی رپورٹ کے تحت یہ فیصلہ کیا گیا. لیکن عدالت نے گزشتہ روز اسلام آباد لاہور ہائی کورٹ نے 14 سال ایک عمر تھی بچی کی جو ہندو مذہب سے تھی یا دوسرے مذہب سے جس کا تعلق تھا، اس کے قبول اسلام کو یا اس کی شادی کو وہ قبول نہیں کیا اور اسے اپنے والدین کے ساتھ بھیجنے کا حکم دیا. سو یہاں پہ تھوڑا سا فرق نظر آتا ہے، لیکن کیا عمر کے سبب یا اس کا تعین اب صرف عمر کے اوپر ہوگا، اس کا بھی ہم جائزہ لیں گے. پروگرام کا ہمارا جو دوسرا سیگمنٹ ہے، بھارت کے اندر انتخابات کا پہلا مرحلہ، آج عام انتخابات تھے، کلیشز بھی ہوئے، دو افراد اس میں مارے گئے ہیں، کافی ریاستوں کے اندر یہ انتخابات ہوئے ہیں، اس کے اوپر ہم بات کریں گے. مرحلہ وار انتخابات ہو رہے ہیں، کیا ٹرینڈز ہیں وہاں پہ ووٹرز کے اندر اب جبکہ یہ شروع ہو چکا ہے، اور 91 جو کانسٹیٹنسیز ہیں وہاں پہ یہ 18 ریاستوں میں یہ ووٹ ڈالے گئے ہیں. پروگرام کا ہمارا جو تیسرا سیگمنٹ ہے، بات کریں گے جولیان اسانج، ویکی لیکس آپ کو یاد ہوگا، ان کی گرفتاری لندن میں. اور پروگرام کا جو ہمارا آخری سیگمنٹ ہے کرکٹ سپورٹس، اس کے اوپر ہم بات کریں گے کیا پاسبل اسکواڈ ہو سکتا ہے پاکستان کے لیے، اور ورلڈ کپ سے پہلے جو انگلینڈ کے خلاف 5 ایک روزہ میچوں کی سیریز ہے، کیا وہ اس کی تیاری کے لیے کافی ہے، اور کیا اس سے پہلے اگر پلیئرز کا انتخاب ہو چکا ہوگا تو پھر کیا اسکواڈ وہی کھیلے گا جو ورلڈ کپ کے لیے نامنیٹ ہے، یا اس میں کوئی فرق ہو سکتا ہے. بات ہم کرتے ہیں اپنے، چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب. اسلام آباد ہائی کورٹ نے ہندو مذہب چھوڑ کر مسلمان ہونے والی نو مسلم بہنوں کو شوہروں کے ساتھ جانے کی اجازت دی ہے. عدالت نے اپنے ریمارکس میں یہ بھی کہا ہے کہ یہ ثابت نہیں ہو سکا کہ لڑکیوں کو زبردستی مسلمان کیا گیا تھا. عدالتی کمیشن نے بھی اپنی رپورٹ عدالت میں پیش کرتے ہوئے بتایا کہ یہ زبردستی تبدیلی مذہب کا مقدمہ نہیں لگتا ہے. چیف جسٹس اسلام آباد ہائی کورٹ نے دونوں بہنوں کو مکمل تحفظ فراہم کرنے کے بھی احکامات جاری کیے. اسلام آباد ہائی کورٹ کے چیف جسٹس اطہر من اللہ نے گھوٹکی کی ہندو مذہب چھوڑنے والی دو نو مسلم بہنوں کو تحفظ کی فراہمی کی درخواست پر سماعت کی. جبکہ سماعت شروع ہوئی تو عدالتی حکم پر قائم کمیشن نے اپنی رپورٹ عدالت میں پیش کی. سیکرٹری داخلہ، عدالتی کمیشن کے ارکان، تحریک انصاف کے رکن قومی اسمبلی رمیش کمار اور لڑکیوں کے والدین بھی عدالت میں اس وقت موجود تھے. اس پہ بات ہم کرتے ہیں، اور لیکن دوسری جانب آج عدالتی فرنٹس کے اوپر ہی کی جو ایک بڑا فیصلہ جو اس وقت میڈیا کے اندر زیر غور ہے، لاہور ہائی کورٹ نے ایفیڈرنٹ کیس میں عمر قید کی سزا پانے والے مسلم لیگ نواز کے رہنما حنیف عباسی کی ضمانت منظور کرتے ہوئے ان کی سزا معطل کر دی اور ان کی رہائی کا حکم دیا ہے. حنیف عباسی نے انسداد منشیات کی عدالت سے ایفیڈرنٹ کیس میں ملنے والی عمر قید کی سزاؤں کو لاہور ہائی کورٹ میں چیلنج کیا تھا. جسٹس آئر نیلم کی سربراہی میں لاہور ہائی کورٹ کے دو رکنی بینچ نے حنیف عباسی کی سزا کی معطلی اور رہائی کا فیصلہ سنایا ہے. بات ہم کرتے ہیں، ہمارے ساتھ ہیں یاسین آزاد صاحب، فارمر پریزیڈنٹ سپریم کورٹ بار ایسوسی ایشن، اور ہمیں جوائن کیا، بلکہ ہمارے یہ محض اتفاق ہے کہ پچھلے ہفتے بھی ہم کسی قانونی معاملے پہ بات کر رہے تھے، ہمارے دونوں پینلسٹ ہمارے ساتھ تھے، جناب جسٹس فضی الدین صاحب، ممتاز آف کورس لیگل ایکسپرٹ ہیں، اور عام لوگ اتحاد اس جماعت کی سربراہی بھی کرتے ہیں. بہت شکریہ دونوں مہمانوں کا. جسٹس وجہ الدین صاحب، آپ سے شروع کرتے ہیں، کافی تنقید بھی ہو رہی ہے، اب تو کھلم کھلا ہو رہی ہے، عدالتوں کے اوپر بھی ہو رہی ہے. عام آدمی یہ جاننا چاہتا ہے کہ اتنا فرق مکمل کسی ایک مقدمے میں کیسے ہو سکتا ہے. بھلے یہ عدالت جو ہے وہ منشیات کی تھی، اینٹائی نارکوٹکس کورٹس تھی جس نے یہ فیصلہ دیا تھا، لیکن ہم نے ابھی پچھلے دنوں میں دیکھا مریم نواز صاحبہ کا فیصلہ جو ہے وہ تبدیل ہوا ہے، میاں نواز شریف صاحب کو وہاں سے ایک بالکل ایکسیپشنلی एक बेल मिली है हेल्थ रीजंस के ऊपर, बाकी किसी को नहीं मिली है। सो अदालतें क्या इन्फ्लुएंस्ड होती हैं, हालात के ताबे होती फैसले करती हैं, क्या करती हैं? और अदालतें अपनी रिस्पेक्ट मेंटेन करने के लिए उनको क्या करना चाहिए? इस तासर को जायल नहीं किया जा रहा इस वक्त पाकिस्तान के अंदर कि जो भी फिर फैसले होते हैं वो उस वक्त उस अहद उसकी मशीनरी या उसके वो सियासी दबाव का नतीजा होते हैं या एस्टेब्लिशमेंट उसके पीछे होती है। सो अदालतें कितनी आज़ाद हैं अपने फैसलों में, और ये जो बिल्कुल अपसाइड डाउन डिसीजंस हैं ये क्या रिफ्लेक्ट करते हैं?
देखें, बात यह है कि वो जो डिटेल्ड ऑर्डर है वो तो देखा नहीं है, लेकिन एक बात बिल्कुल वाजे है कि इस तरह के फैसलों की अपीलें जो हैं वो हाई कोर्ट में जाया करती हैं, और हाई कोर्ट को जो जो पावर्स हासिल हैं स्टे करने की, तो वो डिस्क्रेशनरी पावर्स जो हैं वो तो खासी दूरस पावर्स हैं, आमतौर पर इस्तेमाल नहीं की जाती हैं, लेकिन कुछ अरसे से इस्तेमाल की जाने लगी हैं। और सुप्रीम कोर्ट में भी अगर तो उनके खिलाफ जाया गया है तो वहां से भी कोई इस तरह के ऑर्डर्स की इमीडिएट सस्पेंशन नहीं हुई है। एक बात और, जो अदालतें जाहिर है कि वहाँ इंसान बैठे हुए हैं, तो एक जो पॉलिटिकल क्लाइमेट है मुल्क की वो भी अदालतों के ऊपर असर अंदाज होती है। अब आप ये देखिए कि जो हसन नवाज और हुसैन नवाज के सिलसिले में, गालिबन हुसैन नवाज के सिलसिले में जो रेड वारंट इशू किए गए थे, उसको जो इंटरनेशनल पुलिस फोर्स है उन्होंने, इंटरपोल, उन्होंने उसको एक्सेप्ट नहीं किया और ये कहा कि ये पॉलिटिकल फैसले हैं। तो अब इस तरह के हालात जहाँ पर हों, और तो अदालतें जो हैं उनको भी तमाम हालात को मलहूज़े ख़ासे रखना पड़ता है। अच्छा, ये जो इमरान खान साहब और दीगर जो लीडरान पीटीआई के हैं जो बयानात देते हैं कि फलां को हम अंदर करा देंगे, फलां को हम ये कर देंगे, फलां को वो कर देंगे, उससे भी जो इन्वेस्टिगेटिव इदारे हैं जैसे नैब का इदारा है या फिर जो जो वो इदारे हैं जहां पर कि ताजीबी कार्रवाई की जाती है, एंटी नारकोटिक्स कोर्ट हुआ या फिर नैब कोर्ट हुए जो भी हैं, तो उनकी उनके बारे में जो लोगों का तशख्खुस है उसके ऊपर भी एक बहुत बुरा असर पड़ता है। तो ये सारे एक जिसको कहते हैं कि बहुत ही एक कॉम्प्लिकेटेड सिनेरियो है, उसमें इन फैसलों को देखना चाहिए। लेकिन एक बात मैं जरूर कहूंगा कि उन मामलात में जहां पर कि इस तरह की पावर्स हाई कोर्ट इस्तेमाल करती है, तो मेन जो अपील है उसका फैसला जल्द अज जल्द कर देना चाहिए, क्योंकि
सही
फिर जिन बुनियादों के ऊपर इस तरह के ऑर्डर्स पास होते हैं, क्योंकि जो सस्पेंशन ऑर्डर्स हैं वो तो शॉर्ट ऑर्डर्स होते हैं और कई मरतबा स्पीकिंग ऑर्डर्स भी नहीं होते, और अगर ज्यादा स्पीकिंग ऑर्डर्स हों तो सुप्रीम कोर्ट उसके ऊपर एतराज करती है, जैसे कि इस्लामाबाद हाई कोर्ट के ऑर्डर पर एतराज किया था कि स्टे ऑर्डर या बेल ऑर्डर्स को इतने लंबे थोड़ी दिए जाते हैं। तो ये सारी चीजें हैं जिनको मद्देनजर रखने की जरूरत है, लेकिन बुनियादी बात यह है कि अदालतों को अगर अपनी क्रेडिबिलिटी मेंटेन करनी है तो ऐसे केसों में जो अल्टीमेट फैसले होते हैं, जो 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 फाइनल फैसले होते हैं, वो जल्द अज जल्द होने चाहिए।
सही, मैं आता हूँ वापस इसमें बाकी भी जिसके जाविया उसके ऊपर। यासीन आज़ाद साहब, आपका भी खैर मकदम। आप ये बताइएगा, अगर हम सिर्फ हनीफ अब्बासी साहब वाले जो केस है उसको सामने रखें, मुद्दतों से केस चल रहा है, मुद्दतों से पेंडिंग है, फिर एक दिन अचानक खसूसी अदालतें लगाई जाती हैं, रात को देर गए फैसले हो जाते हैं, इलेक्शन से पहले उनको ज़ाहिर नाअहल होना पड़ता है, फिर जाके हाई कोर्ट से फिर आपको कंपनसेशन मिल जाती है, केस वहीं का वहीं पड़ा है, ये क्या है? प्रोसिक्यूशन उसके अंदर वो नाकिस है, या फिर ये कि अगर कोई ताकतवर आदमी है तो उसके वकील ताकतवर हो सकते हैं, वो उसके लिए रास्ते निकाल लेते हैं, अदालतें इन्फ्लुएंस होती हैं, ये क्या सिलसिला क्या चल रहा है? आम आदमी तो को तो ना तो समझ आ रही है इस निज़ाम की, ना इस सिस्टम की, ना वो इससे मुतमिन है माफ़ी के साथ कि कोई ताकतवर आदमी तो जब चाहे जैसे चाहे उसकी फेवर में फैसले आ सकते हैं, उसकी मुखालफत में भी आ सकते हैं, कोई पोलिटिकली विक्टिमाइज हो सकता है। सो कोर्ट कहाँ है? ऑफकोर्स एक अदालत का जो जज साहब हैं उनका एक अपना कंडक्ट है, उनके उनकी आपका अपनी एक तालीम है, तरबियत है, ज़मीर है, कैसे वो फैसले करते हैं? क्या वाकई इन्फ्लुएंस डिसीजन होते हैं? अब तो सारी चीज़ ऐसे ही लग रही है बज़ाहिर वहाँ पे।
के केस में जो हमारे सुप्रीम कोर्ट के जज साहिबान थे और उस वक्त जो हमारे साबिक थे चीफ जस्टिस थे नसीम हसन शाह साहब ने अपनी मौत से पहले जो अपना एक इंटरव्यू दिया जिसमें उन्होंने ये एडमिट किया कि हम भी इंसान हैं, हम पे भी प्रेशर आता है, हम अपनी नौकरी को बचाने के लिए वतन फ़र्ज़न अगर साल में कोई एक फैसला कर लेते हैं तो इसमें क्या बुराई है, जान बचाना हर आदमी का फर्ज है। तो वो स्टेटमेंट अगर आप ज़रा गौर से उनका देखें तो उससे ये बात बिल्कुल वाजह होती है कि हमारे यहाँ एक इदारा ऐसा मौजूद है जो तमाम इदारों पे हावी है और वक्तन फ़क्तन वो इदारा जिस अंदाज में फैसले चाहता है उसी हिसाब से फैसले हो जाते हैं। हनीफ अब्बासी के केस का आपको पता होगा कि उसकी तारीख कुछ और थी, क्योंकि हनीफ अब्बासी ने इलेक्शन लड़ना था शेख रशीद के मुकाबले में तो डेट तब्दील की गई, वो डेट तब्दील करके उसको वक्त से पहले डिस्क्वालीफाई कर दिया गया ताकि शेख रशीद के मुकाबले में बहसियत कैंडिडेट मुस्लिम लीग के नून के वो इलेक्शन ना लड़ सके। अब सवाल ये पैदा होता था कि जब इलेक्शन प्रोसेस जारी था और वो इलेक्शन लड़ रहा था, उसका राइट था, और उसकी डेट कुछ और थी, इलेक्शन के बाद की डेट थी, और डेट को तब्दील करके रात के 12 बजे जब जजमेंट दिया गया तो उससे भाई ये बात साफ जाहिर होती है कि कोई ऐसी ताकत वहाँ मौजूद थी जिसने उस कोर्ट को मजबूर किया कि वो इस केस का फैसला इंसिडेट करे और फैसला दे दे। इस तरह जैसे वजीउद्दीन साहब ने कहा ये बिल्कुल सही है कि अगर किसी आदमी को कोई सजा हो जाती है, जिस तरह नवाज शरीफ साहब का केस है या मरियम नवाज का केस है, अगर उनको आपने सजा दी तो आपने उनका केस तो डे टू डे चलाया, लेकिन अपील की जब बारी आई तो आप उसको चलाने के लिए तैयार नहीं है। तो होना ये चाहिए, सपोज एक आदमी को सजा दे दी आपने और वो 3 साल जेल में रहा, 3 साल के बाद अपील चलती है और अपील में वो अगर बरी हो जाता है तो वो 3 साल का पीरियड जो वो जेल में गुजारेगा वो किसके खाते में जाएगा, ये कोई चीज गौर करने के लिए तैयार नहीं है। गौर करना ये है कि वो 3 साल का पीरियड अगर जो वेलफेयर स्टेट है वहां जाके देखें तो डैमेजेस के सूट फाइल हो जाते हैं स्टेट के खिलाफ कि भाई मैं मुझे अनरेबली एक्विट किया गया या तो मेरे खिलाफ जो प्रोसीडिंग हुई है वो गलत थी, तो वो बाकायदा डैमेजेस क्लेम करते हैं, लेकिन पाकिस्तान में ऐसी कोई सूरत हाल नहीं है। तो हनीफ अब्बासी का केस हो या मियां नवाज शरीफ का हो या शहबाज शरीफ का केस हो, इस वक्त पाकिस्तान की जो सूरत हाल है, मैं एक बात बिल्कुल वाजह तौर पर कह देना चाहता हूँ कि इस वक्त जो इलेक्ट्रॉनिक और प्रिंट मीडिया की सूरत हाल पाकिस्तान में है वो मार्शल लॉ के दौर में भी इतनी पाबंदी नहीं है जितनी आजकल के दौर में है। और मौजूदा गवर्नमेंट के पास सिवाय एक नारे के कि वह हर आदमी को चोर और डाकू कहते हैं और अदलिया अगर उनके हक में फैसला दे तो उसका अप्रिशिएट करते हैं और अगर खिलाफ करे तो क्रिटिसाइज करना शुरू कर देते हैं, ये जो जजमेंट सेंटेंस सस्पेंड होती है ये एक आर्जी ऑर्डर होता है। इसका मतलब है अभी अपील की जो है वो अपनी जगह पेंडिंग है और वो जो मुल्जम है उसके सर पे ये तलवार लटक रही है कि कल जब मेरी अपील चलेगी तो मेरे साथ क्या होगा उसका भी उसको पता नहीं होता। तो तरीकाकार ये होना चाहिए जिस तरह जैसे वजीउद्दीन साहब ने कहा कि जो ही कोई आदमी अपील में जाता है तो आप डे टू डे उस अपील को चला के उस केस का फैसला करते हैं ताकि आदमी को ये पता चले कि उसका फ्यूचर क्या है। हमारे यहाँ की बदकिस्मती जिस तरह हनीफ अब्बासी का केस है आप ये देख लें, मेरे ख्याल में तकरीबन 1.5-2 साल के बाद जाके आप उसको जो है ना बेल आउट कर रहे हैं, वो भी मेडिकल ग्राउंड पे, बीमारी के ग्राउंड पे। अभी जिस तरह नवाज शरीफ साहब का केस नैब जब अपील में गई तो नैब में अपील में जाने के बाद वो अपील तो डिसमिस हो गई, लेकिन ऑनरेबल सुप्रीम कोर्ट ने कुछ पैरामीटर तय कर लिए कि ये पैरामीटर होंगे जिसके तहत बेल होगी, एक मुश्किल मजीद क्रिएट की गई। तो मैं जिस दिन मियां नवाज शरीफ साहब का केस सुप्रीम कोर्ट में चल रहा था मैं पूरा दिन वहां मौजूद था। एक अजीब, जब आप खुद ये एडमिट करते हैं कि एक आदमी शदीद बीमार है और शदीद बीमार में बीमारी में जो चीफ सेक्रेटरी पंजाब ने रिपोर्ट दी उस रिपोर्ट के अंदर बाकायदा तौर पर यह कहा गया था कि उनकी देखभाल के लिए 24 घंटे डॉक्टरों की टीम मौजूद है, एम्बुलेंस मौजूद है, इसका मतलब यह था कि वो वाकई सख्त बीमार थे, तब आपने पूरी टीम वहां बैठाई हुई थी। क्या एक प्राइम मिनिस्टर को ये बात जेब देती है कि वो 24 घंटे एक ही रट लगाए
لوگوں کو کہے کہ میں بند کر دوں گا، میں آپ کو یہ کر دوں گا، یہ سلسلہ پاکستان کے اندر جو ہے میرے نزدیک تشویشناک ہے. پر جہاں تک میں چونکہ عدلیہ کے ادارے سے وابستہ ہوں، لیکن پاکستان کی تاریخ کو اگر اٹھا کے دیکھتے ہیں تو وقتاً فوقتاً ہماری عدلیہ نے مارشل لا کو بھی قانونی ڈکلیئر کیا، حالانکہ اگر وہ قانونی ڈکلیئر نہیں کرتے، مارشل لا کو غیر قانونی ڈکلیئر کر دیتے، تو شاید کوئی عامر جو ہے طاقت کے بل بوتے پہ بار بار اقتدار میں نہیں آتا. تو ہماری جو تاریخ ہے وہ جو یا جو ماضی ہمارا وہ کوئی شاندار نہیں ہے، اور شاندار نہ ہونے کی وجہ سے ہمارے وہ ادارے پوری طرح شریک ہیں جن کی یہ ذمہ داری بنتی ہے جو آئین کے تحت روک لیتے ہیں کہ وہ ان حالات کو پروٹیکٹ کریں. لیکن میں یہ سمجھتا ہوں کہ جب جیسے کہ پاکستان کے اندر ایک روایت ہے اور ایک طبقہ جس کو آپ اسٹیبلشمنٹ کہتے ہیں، وہ اسٹیبلشمنٹ کا طبقہ اتنا پاورفل ہے کہ وقتاً فوقتاً پولیٹیکل کیسز میں جیسے چاہتا ہے
وہ ٹویسٹنگ ہو جاتی ہے. جناب جسٹس مجیدین صاحب آپ یہ دیکھیں، یہ تو ہائی پروفائل کیسز ہیں، ہائی پروفائل کیسز کے اوپر عالیہ عدلیہ جو ہے آف کورس اور کیمروں کی نظر میں ہیں، ڈسکس ہو رہے ہیں. جو لوئر عدلیہ ہے وہاں پہ تو آلریڈی نچلی سطح پہ جو عدالتیں ہیں وہاں پہ تو آلریڈی اتنے الزامات ہیں پاکستان کے. آپ نے چیف جسٹسز یہ تسلیم کر چکے ہیں کہ وہاں پہ بدعنوانی بھی ہے، کرپشن بھی ہے. سو پھر یہ کیا کہا جائے کہ یہاں پہ کسی بھی سطح پہ کوئی انصاف قانون کا کوئی نظام ہے؟
کورٹ یہ بنتی ہے کہ نیچے کرپشن بھی ہے یا تو یہ تمام چیزیں ہیں، تو پھر اس کا مطلب یہ ہے کہ ہماری سپیریئر کورٹ خود اپنے ہی کورٹ پہ عدم اعتماد کر رہی ہے.
اور یہ کہا گیا ہے نا جی، میں اگر غلط نہیں ہوں تو میں دو چیف جسٹس کو کوٹس کر سکتا ہوں جنہوں نے باقاعدہ تسلیم کیا ہے کہ وہاں پہ بڑی اصلاحات کی ضرورت ہے اور کوئی شک نہیں کہ وہاں پہ بدعنوانی ہے. اور جو ٹرانسپیرنسی انٹرنیشنل سی رپورٹس آتی نہیں ہیں اس کے اندر بھی پروسیکیوشن میں اور کورٹ کے پورے نظام کے اندر بدعنوانی کو ریفلیکٹ کیا گیا ہے. جناب جسٹس ودی الدین صاحب، سو پھر یہ جو نیچے فیصلے ہو رہے ہیں
اس انداز میں لے لیتا ہوں کہ آپ دیکھ رہے ہیں کہ ابھی آنریبل سپریم کورٹ نے کئی کیسوں میں فیصلہ کیا اور بندوں کا بری کیا، وہ بندے پہلے ہی مر چکے تھے.
ہاں اب اسے تھوڑی اگنورنس کا فیکٹر جو ہے وہ بھی آپ نظر آ. جسٹس وجی الدین صاحب اس کو رسپونڈ کیجیے گا. آنیسٹلی ایک عام آدمی کیوں بلیو کرے اگر عدالت سے کسی جو مجرم ہے اگر اس کو سزا ملے وہ کہتا ہے ظلم ہو گیا ہے، کسی اگر جس کے ہاتھ رنگے بھی ہوں بظاہر وہ چھوٹ جائے تو وہ کہتے ہیں جی یہ انصاف کا بول بالا ہو گیا ہے. سو عام آدمی کیوں کسی بھی فیصلے کے اوپر، اگر وہ فیصلہ میرٹ پہ بھی ہو گیا ہے نچلی عدالت سے یا اوپر والی عدالت سے، تو وہ کیوں کر اس کے اوپر بھروسہ کرے؟
جی بالکل، یہ اس طرح کی کانٹرڈکشن ہیں کہ جس کے نتیجے میں کسی بھی ادارے کی کریڈیبلٹی شدت کے ساتھ مجروح ہو سکتی ہے. لیکن ہمیں بات جو ہے وہ ذرا سی احتیاط کے ساتھ کرنی چاہیے. اب یہ تو کوئی بات ہی نہیں ہوئی کہ ایک ادارہ پاکستان میں اتنا مضبوط ہے کہ وہ جو چاہے سو کر سکتا ہے، ایسی کوئی بات نہیں ہے. عدالتیں اپنے طور کے اوپر کام کر رہی ہیں اور جتنی مشکلات میں پاکستانی عدالتوں نے کام کیا ہے، تقریباً 4 مارشل لا یہاں پر لگے ہیں اور اس کے باوجود بھی ہماری جوڈیشری ہے وہ کھڑی ہوئی ہے اور اپنی ذمہ داریاں آسان انداز سے پوری کر رہی ہے. اب انہوں نے ہمارے دوست نے یہ کہا کہ صاحب وہ ایک چیف جسٹس تھے.
You have $79.29 remaining in your account. Please enter the telephone number.
جی سوری.
ہلو.
جی جی سوری.
تو یہ انہوں نے کہا کہ انہوں نے یہ کہا کہ صاحب ہمیں جج بھی تو انسان ہوتے ہیں، ان کو بھی اپنی جان بچانی پڑتی ہے.
جسٹس نسیم حسن کو کوٹ کر رہے ہیں.
انہوں نے اس طرح کے الفاظ کوئی کہے تھے، لیکن یہ ضرور انہوں نے کہا تھا کہ پریشر ہوتے ہیں اور یقیناً پریشر ہوتے ہیں، اس میں کوئی شک نہیں ہے. لیکن ساتھ ہی ساتھ انہوں نے ایک اور موقع کے اوپر یہ بھی کہا کہ بھٹو صاحب کے کیس میں ہم کو غصہ آ گیا، تو غصے کی بنیاد کے اوپر ہم نے ان کی جو کیپٹل پنشمنٹ تھی اس کو لائف امپریزنمنٹ کے اندر ہم نے کنورٹ نہیں کیا.
صحیح صحیح.
تو اب یہ اس طرح کی کانٹرڈکٹری صورت حال ہے. پھر دوسرا یہ ہے کہ ہمارے دوست جو کہ ایک وکیل ہیں، سینئر وکیل ہیں، اگر تو انہیں اس قدر بدعتمادی ہے سپریم کورٹ کے اوپر تو سپریم کورٹ کو آنریبل سپریم کورٹ کیوں کہتے ہیں؟ میں نے تو کبھی ہائی کورٹ کو آنریبل ہائی کورٹ نہیں کہا, سپریم کورٹ کو کبھی آنریبل سپریم کورٹ نہیں کہا. ایک طرف آپ ان کو آنریبل سپریم کورٹ کہہ رہے ہیں اور دوسری طرف آپ دنیا بھر کی باتیں ان کے بارے میں ایسی کر رہے ہیں جو بازاری لوگوں کے بارے میں بھی باتیں نہیں کی جا سکتی. ہمیں احتیاط کرنی چاہیے ان چیزوں.
صحیح, لیکن بحیثیت آپ کو اس ادارے کے ساتھ آپ کی وابستگی بھی رہی ہے, آپ سمجھتے ہیں کہ لوپ ہولز ہیں جن کو کریکٹ کرنے کی ضرورت ہے تاکہ ایک عام آدمی کا بھی اعتماد جو ہے وہ اداروں کے اوپر رہے, اور اگر جسٹس کا ادارہ جو ہے جس جہاں سے انصاف ملتا ہے وہاں پہ اگر کمی بیشی رہ جائے تو پھر تو یعنی کہیں بھی خاص طور پہ پھر سرکاری یا ریاستی مشینری جو ہے اس کے خلاف تو کہیں کبھی کوئی انصاف کی شنوائی ہونے کا یا انصاف ملنے کی امید ہی جو ہے وہ ختم ہو جائے گی نا معاشرے سے.
نہیں بالکل بالکل آپ کی بات درست ہے, ہمارے یہاں کے مسائل ہیں انفارچونیٹلی, عدالتیں بہت کم ہیں, مقدمات بہت زیادہ ہیں, اور خاص طور کے اوپر نچلی عدالتوں کے مسائل اپنی جگہ بالکل صحیح ہیں, لیکن ہمیں یہ بھی سمجھ لینا چاہیے, اور میں بالکل فرم بھی یہ بات آپ کے سامنے عرض کرنا چاہوں گا کہ عدالتیں کتنی ہی کمزور ہوں, عدالتوں میں کتنے ہی نقائص ہوں, وہ جو ایگزیکٹو ہے جو انتظامیہ ہے اس سے قدر جہاں بہتر ہوتی ہیں. ہمارے ہاں تو انتظامیہ کا حال یہ ہے کہ 12-1 بجے تک یہ لوگ آفس پہ نہیں پہنچتے ہیں. کم از کم عدالتیں وقت کے اوپر کام کر رہی ہوتی ہیں, عدالتیں وقت پر فیصلہ کر رہی ہوتی ہیں. میں یہ مانتا ہوں کہ مسائل ہیں, ان مسائل کو دور کرنے کی ضرورت ہے, اور جیسا کہ آپ نے کہا عدالتوں کے اوپر تو سب سے زیادہ اعتماد ہوا کرتا ہے عوام الناس کا, یہ چیزیں ہیں اور اس کو ایڈریس کیا جا رہا ہے, ایسا نہیں ہے کہ ایڈریس نہیں کیا جا رہا.
اور آف کورس ایک طاقتور کے خلاف اگر کوئی امید ہوتی ہے, جی ہاں, طاقتور کے خلاف اگر خاص طور پہ تحفظ یا شیلٹر ایک عام آدمی کو چاہیے تو واحد جو چیز نظر میں آتی ہے وہ عدالت ہے, وہ ترازو کا نشان ہے کہ یہاں سے پروٹیکشن ملے گی. لیکن اگر وہاں پہ بھی جیسے کہا جا رہا ہے کہ اگر چیزیں انفلوئنس نہیں اور دباؤ کا شکار ہیں تو پھر معافی کے ساتھ یہ اعتماد بھی متزلزل ہوتا ہے اور اداروں کی اپنی انٹیگریٹی ہے وہ اس میں بھی سوال اٹھتا ہے.
یہ کرنا چاہوں گا, جی ہاں, کہ دیکھیں یہ جو آرڈرز ہیں, فیوریبل آرڈرز جو پاس ہو رہے ہیں جن کے متعلق کوشچن دے ہو رہے ہیں, یہ حکومتی لوگوں کے بارے میں نہیں ہے, یہ اپوزیشن کے لوگوں کے بارے میں ہے, اور اگر اپوزیشن کے لوگوں کے بارے میں عدالتیں کوئی فیصلہ کر رہی ہیں تو اس کے بارے میں ایک جو امیڈیٹ امپریشن بنتا ہے وہ یہ ہے کہ عدالتیں آزاد ہیں اور اپوزیشن کے لوگ جو ہیں ان کو ریلیف مل رہا ہے.
لیکن وہ اس ریفرنس, بالکل آپ درست فرمایا آپ نے کہ یہ ایک زاویہ بڑا عام ہے, لیکن یہ اس لیے کوشچنیبل ہیں کہ میڈیا کے اندر کیا سرائیوں کے اندر یہی کہا جا رہا ہے کہ ان کی طاقتور اداروں کے ساتھ گفتگو ہو رہی ہے, معاملہ فہمی ہو رہی ہے, اس وجہ سے پھر جو ہے نا وہ دباؤ مزید بڑھ جاتا ہے عدالتوں کے اوپر بھی. سو میں
تو وقت ہی بتائے گا نا, دیکھیے یہ باتیں تو وقت ہی بتائے گا.
جی ہاں, ہمیں جناب مہدی حسن صاحب نے جوائن کیا ہے, ہیومن رائٹس کمیشن آف پاکستان کے سربراہ ہیں, اور آج جو دوسرا عدالتوں سے ایک اہم فیصلہ آیا اسلام آباد ہائی کورٹ سے, وہاں پہ یہ کمیشن نے جو بنایا گیا تھا جس میں ڈاکٹر صاحب بذات خود اس کا حصہ بھی تھے اور ہیومن رائٹس کی منسٹر تھیں اس کا حصہ, اور وہاں پہ انہوں نے جو رپورٹ پیش کی اس کے پس منظر میں عدالت نے یہ کہا کہ جن ہندو لڑکیوں نے گھوٹ کی صدر رکھنے والی دو بہنوں نے جن دو مسلمان نوجوان لڑکوں سے شادی کی تھی انہیں ان کے شوہروں کے ساتھ واپس بھیجا جائے, اور یہ تعین کیا گیا کہ انہوں نے یہ جبرن مذہب تبدیل نہیں کیا یا جبرن ان کی شادی نہیں ہوئی. لیکن لاہور ہائی کورٹ میں ایک 14 سالہ بچی تھی, اس کے بارے میں لاہور ہائی کورٹ نے یہ فیصلہ کیا کہ اس کو والد کے ساتھ بھیج دیا جائے, تو سو دیٹ مینس کہ عمر جو ہے وہ اس میں اہمیت رکھتی ہے, اور بلوغت کا جو تعین ہے ویسے وہ بھی پاکستان کے اندر قانونی طور پہ 18 سال ہے, لیکن ایک اسکول آف تھاٹ ہے جو اس کے بارے میں مختلف رائے رکھتا ہے اور اس وجہ سے بھی دباؤ بڑھتے ہیں. جسٹس اپنا جناب مہدی حسن صاحب آپ یہ فرمائیے گا کہ کمیشن نے کس انداز میں انویسٹیگیٹ کیا ہے اس معاملے کو, اور ان کی رپورٹ کی بیسس کیا تھی جس میں یہ بتایا گیا کہ انہوں نے انڈیپینڈنٹلی یہ تبدیلی مذہب کی طرف.
جہاں تک میرا خیال ہے مجھے اس فیصلے سے اتفاق نہیں ہے, اور ابھی جو آپ ذکر کر رہے تھے بھٹو صاحب کے فیصلے کا, اس میں تو بہت اعتراضات کیے جا چکے ہیں اور بہت کچھ لکھا جا چکا ہے, اس کے بہت مختصر یہ کہ اس میں جو فیصلہ لاہور ہائی کورٹ نے کیا اس کو 9 ججز نے سننا شروع کیا تھا, اس کے بعد ایک جج صاحب جو تھے وہ میڈیکلی انفٹ ہو گئے, پشاور کے ایک ہوٹل میں گیس لیکیج کی وجہ سے ایک ریٹائر ہو گئے, تو وہ پینل پورا کرنے کی بجائے بینچ 7 ججز نے فیصلہ کیا اور 4 اور 3 کا فیصلہ تھا بھٹو کے خلاف. اتفاق کی بات ہے کہ چاروں جج جنہوں نے لاہور ہائی کورٹ کا فیصلہ بھار رکھا پھانسی کا وہ پنجابی تھے اور جنہوں نے ایکوئٹ کیا ان کو وہ نان پنجابی تھے. یہ تمام چیزیں جو ہیں یہ ریکارڈ پہ آ چکی ہیں. اور میں آپ کو ایک بات بتا دیتا ہوں کہ یہ جس زمانے میں اس فیصلے پہ بہت کچھ لکھا جا رہا تھا اور ڈسکشن ہو رہی تھی تو جسٹس نسیم احسن شاہ میرے ساتھ سول سروس اکیڈمی میں پروبیشنرز کے سوال جواب کا سوالوں کے جواب دینے کے لیے میرے ساتھ تھے ڈسکشن. وہاں انہوں نے یہ کہا تھا ایڈمٹ کیا تھا کہ ہمارے پہ مارشل لا ایڈمنسٹریٹر ضیاء الحق کا پریشر تھا ہم نے اس پریشر میں یہ فیصلہ کیا تھا.
ابھی کچھ دیر پہلے یاسر رضا صاحب نے اس کو حصہ بنایا ہے گفتگو کا اس بھٹو کیس میں, لیکن اب ذرا اس پہ آئیے گا. آپ اس فیصلے سے اتفاق کرتے ہیں یہ جو لاہور ہائی کورٹ نے لڑکیوں؟
میں اس سے اتفاق نہیں کرتا. اس کی وجہ ہے کہ میرا موقف یہ ہے جو میں نے کہا بھی ہے. یہ پہلی بات تو یہ ہے کہ ایسی کون سی لسٹ کسی کے پاس ہے کہ جو لڑکیاں اپنا مذہب تبدیل کرتی ہیں ان کو فوراً دولہا مل جاتے ہیں مجاہدین اور وہ ان سے شادی کے لیے تیار ہو جاتے ہیں. یہ بات بڑی عجیب ہے کہ کسی کے پاس کوئی فہرست ہے ایسی کیا ہے کہ جو فوری طور پہ مذہب تبدیل ہوتے ہی ان کی شادی ہو جاتی ہے. دوسری بات یہ ہے کہ یہ نہیں پوچھا گیا کہ وہ کس کے کہے پہ ان کو فلسفہ اسلام کا سمجھ آیا اور انہوں نے اپنا مذہب تبدیل کیا. وہ کون صاحب تھے جنہوں نے انہیں اسلام کا فلسفہ سمجھایا اور ایسے مواقع کب ملے؟ کیونکہ ایک ایف آئی آر ہے ان کے والد کی لڑکیوں کے جس میں انہوں نے پولیس کو یہ کہا ہے اس ایف آئی آر کے مطابق کہ یہ دونوں لڑکے جنہوں نے شادی کی ہے ان لڑکیوں سے یہ کئی ماہ سے ہمارے گھر کے سامنے کھڑے رہتے تھے اور گھر کے سامنے چکر لگاتے رہتے.
لیکن ڈاکٹر صاحب یہ تو پاکستان کے اندر ایک جنرلی اگر یہ مذہب کی تبدیلی سے ہٹ کے کہیں تو وہ بچیاں جو اپنے گھروں سے چلی جاتی ہیں اپنی مرضی سے شادی کرنے کے لیے کہ سماجی دباؤ ہے, سو اس کیس میں چونکہ ایک مذہبی یا کمیونٹی کا یا ایک وہ بھی مسئلہ آ جاتا ہے تو وہ ایک فارمیلٹی کے طور پہ وہ کہتے ہیں جی آپ اسلام قبول کر لیں تاکہ ہم آپ عقد میں آ سکیں. سو یہ بنیادی طور پہ
دیکھیے بات یہ ہے کہ کسی کو مذہب تبدیل کرنے کے لیے اس کا یہ جو اس کے پاس جتنا علم ہے اور اس کی جتنی کیپیسٹی ہے سائیکولوجیکل اس کا ٹیسٹ ضروری ہے کہ انہوں نے خود سے تبدیل کیا ہے کیا کیپیسٹی ہے.
کیا یہ جواب کافی نہیں ہے کہ اگر وہ یہ کہہ دیں کہ جی ہم نے ان سے شادی کرنے کے لیے مذہب تبدیل کر لیا ہے باقی ہم مذہب بعد میں اسٹڈی کریں گے, نہ ہمیں دوسرے مذہب کا پتہ تھا نہ ہمیں اس مذہب کا زیادہ پتہ ہے ہم نے شادی کرنے کے لیے.
دیکھیے اگر شادی کر لیتے ہیں جب تو مذہب تو آٹومیٹیکلی ان کا تعلق اپنے پرانے مذہب کے خاندان سے ختم ہو جاتا ہے. تو شادی کرنے کے لیے مذہب تبدیل کرنے کی ضرورت نہیں ہے. ہوتا یہ ہے کہ جب وہ شادی کر لیتے ہیں تو مذہب تبدیل ہو جاتا ہے آٹومیٹیکلی.
ٹھیک ہے, سو آپ کو براہ راست سوال کرنے کا موقع ملا تھا ان بچیوں سے؟
سوال یہ ہے دیکھیے سوال یہ ہے کہ ایسی ایک کسی مدرسے نے ایک وہ بھی جاری کیا ہے سرٹیفکیٹ بھی کہ ان لڑکیوں نے ہم نے ان کا مذہب تبدیل کرا ہمارے ہاتھ سے اسلام قبول کیا ہے. سوال یہ ہے کہ یہ سرٹیفکیٹ جاری کرنے کا حق کسی کے پاس کہاں ہے کہ جائز ہے؟
تو آپ کو میڈیسن صاحب آپ کو موقع ملا تھا ان بچیوں سے براہ راست سوال جواب کرنے کا موقع ملا اس کمیشن کو؟
جی نہیں, کمیشن کو یہ موقع نہیں ملا مگر ہم نے اپنا پوائنٹ آف ویو دے دیا.
سو وہ تو کمیشن کی رپورٹ میں یہ کہا گیا ہے نا کہ جی انہوں نے اپنی مرضی سے تبدیل کیا ہے. جی ہاں, سو اسی بیس پہ سہرے عدالت نے بھی فیصلہ کیا. سو اس میں مستحسن کیا ہوتا جناب جسٹس وجی الدین صاحب؟
دیکھیے بات یہ ہے آپ سمجھتے ہیں کہ پاکستان ایک مذہبی ریاست ہے اور پاکستان میں جتنا انفلوئنس ریلیجس مائٹ کا ہے وہ ہم سب کو پتا ہے. اور جب بھی کوئی مذہبی مسئلہ درپیش ہوتا ہے تو جو ادارے حکومت کے فیصلے کرنے کے ذمہ دار ہیں وہ آبجیکٹیولی فیصلہ نہیں کر سکتے اس مائک کے انفلوئنس کی وجہ.
ٹھیک ٹھیک ٹھیک.
تو ایک اسلامی ریاست میں, ایک کسی بھی مذہبی ریاست میں, وہ اسلامی ہو, یہودی ہو, ہندو ہو, کرسچن ہو, اس میں وہ ڈیموکریٹک رائٹس ان لوگوں کو حاصل نہیں ہوتے جن کا مذہب ریاست کے مذہب سے مختلف ہوتا
صحیح.
ہے, یہ بات جو ہے یہ واضح ہے. اور پاکستان ایک مذہبی ریاست ہے, یہاں ڈیموکریسی کے وہ اصول اس طرح رائج نہیں ہیں جس طرح اسٹیبلش ڈیموکریسی میں ہوتے. جی
جی, بہت شکریہ آپ کا جناب. جسٹ جناب مہدی حسن صاحب, جسٹس وجید الدین صاحب, اس ایشو پہ بھی ذرا لائٹ ڈالیے گا. مہدی حسن صاحب کا آپ نے نقطۂ نظر سنا ہے, کمیشن میں ہونے کے باوجود وہ اس فیصلے سے اتفاق نہیں کرتے, کیا ہونا چاہیے؟ ہے واقعتاً ایج کا تعین کر دیا جائے کہ نہ اس سے پہلے مذہب تبدیل کیا جا سکتا ہے نہ شادی کی جا سکتی ہے, کیا کہیں گے آپ؟
جس طرح کی یہ کانٹروورسیز ہیں اس میں ایک ایج کا تعین ہونا چاہیے, اور اس ایج کے اوپر جب تک لڑکی نہ پہنچے اس وقت تک وہ شادی یا میرج جو ہے وہ ویلڈ نہیں ہونی چاہیے. ایک مرتبہ ایج کا تعین ہو جائے تو پھر ہمیں اطمینان ہو سکتا ہے کہ اگر اس نے مذہب تبدیل کیا ہے تو اس میں اس کی اپنی وولیشن بھی ہوگی, اور صرف جو پیار محبت کا سلسلہ ہے وہ اس پر اثر انداز نہیں ہوا ہوگا. میں سمجھتا ہوں کہ قانون میں اس تبدیلی کی ہمارے یہاں ضرورت ہے. اور میں ذرا سا ایک بات یہاں اضافی طور پہ کہنا چاہوں گا کہ کئی مرتبہ ریاستیں ایسی ہوتی ہیں جیسے ہماری پاکستان کی اسلامک ریپبلک آف پاکستان ہے, انفارچونیٹلی نہ یہ اسلامک ہے نہ یہ ریپبلک ہے, تو اس میں یہ رٹ لگا دینا کہ یہاں پر ایک اسلامک سلسلہ ہے, ایسا کچھ بھی نہیں ہے. جس نوعیت سے مائنورٹیز کو یہاں پر آزادیاں حاصل ہیں اور جس نوعیت سے مائنورٹیز یہاں پراسپر کر رہی ہیں, دنیا میں بہت کم جگہیں ایسی ہوں گی جہاں پر وہ اس نوعیت سے پراسپر کر رہے ہوں گے.
بہت شکریہ آپ کا جناب جسٹس وجید الدین صاحب, آپ نے ہمارے لیے وقت نکالا. ڈاکٹر پروفیسر مہدی حسن صاحب, آپ نے ہمیں جوائن کیا, آپ کے بھی ہم ممنون ہیں. ایک مختصر سی بریک, واپس آتے اور بات کرتے ہیں بھارت کے انتخابات پہ.
موسیقی, انٹرٹینمنٹ, ستاروں کے انٹرویوز, آپ کی کالز اور پیغامات سے مل کر بنتا ہے پروگرام چارٹ بسٹرز. ہمارا اور آپ کا ساتھ ہر جمعے کی رات 9 بجے, سننا نہ بھولیے چارٹ بسٹرز.
یہ وائس آف امریکہ واشنگٹن ہے, بات کرتے ہیں دنیا کی سب سے بڑی جمہوریت, اور وہاں پہ پارلیمانی انتخابات کا پہلا مرحلہ, اس کے پہلے پولنگ کا یہ دن تھا جو مکمل ہوئے. 18 ریاستوں کے اندر اور وفاق کے زیر انتظام 2 علاقوں کے 91 حلقوں میں 91 کانسٹیچوئنسیز کے اندر عوام نے اپنا حق رائے دہی استعمال کیا ہے. بھارت کے عام انتخابات 7 مراحل میں ہوں گے, آخری مرحلے کے لیے پولنگ 19 مئی کو ہوگی, جبکہ حتمی نتائج کا اعلان 23 مئی کو ہوگا. مجموعی طور پر 90 کروڑ ووٹر جو ہیں وہ انتخابی حلقے میں حصہ لینے کے اہل ہیں. اس کے اوپر ہم بات کرتے ہیں کہ آج کیا رجحان رہا, کیا ٹرینڈ رہا, کن کن اسٹیٹس کے اندر کس کی کیا پوزیشن ہے, کس نے کن بنیادوں کے اوپر اپنی کیمپین چلائی ہے. ہمارے ساتھ موجود ہیں رومان ہاشمی صاحب, تجزیہ کار ہیں, سینئر صحافی ہیں, سلمان سو صاحب کانگریس کے ترجمان ہیں, انہوں نے ہمیں جوائن کیا ہے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. ہم چاہیں گے کہ اگر کانگریس سے نمائندگی ہے تو پھر بی جے پی سے بھی ہو. سلمان سو صاحب, آپ ہمیں بتائیے گا یہ پہلا مرحلہ انتخابات کا کن بیسس کے اوپر آپ کی پارٹی نے جو ہے وہ مہم چلائی ہے, تھوڑا سا غیر جانبداری سے بتائیے گا, بلکہ اگر آپ کور کر سکیں دوسروں کا بھی ہمیں ورژن دے دیجئے کہ انہوں نے کس پہ چلائی ہے. اس کی ریزن یہ ہے کہ آپ آف کورس کانگریس سے ہیں, لیکن چونکہ ہمارے ساتھ ابھی بی جے پی سے کوئی نہیں ہے تو اس لیے مجھے اس کو بیلنس کرنا بڑا ضروری ہوگا. سو یہ انتخابات کیوں اہم ہیں بھارت کے لیے؟
پہلی بار تو یہ ہے کہ غیر جانبدار رہنا اتنا آسان نہیں ہے, میں تو اپوزیشن کا
ورژن دے سکتے ہیں,
لیکن میں ورژن تو دے سکتا ہوں. دیکھیے 5 سال پہلے پرائم منسٹر مودی نے بہت بھاری اکثریت سے حکومت بنائی, لوگوں کی امیدیں آسمان کو چھو رہی تھی, اور اس کا ریزن یہ بھی تھا کہ مودی جی نے کافی بڑے بڑے وعدے کیے تھے جابس کے اوپر, जो हमारे किसान हैं, जो फार्मर्स हैं, उनके ऊपर उन्होंने कहा था हम एक ऐसा मुल्क बनाना चाहते हैं कि जैसे जो 60 साल में नहीं हुआ वो मैं 60 महीने में कर दूंगा। तो ऐसे ऐसे वादे जब हुए तो लोगों की उम्मीदें भी थी काफी, और मेरी भी उम्मीद थी क्योंकि हिंदुस्तान में अभी भी काफी गुर्बत है, तो हम चाहते हैं कि यहाँ पे तरक्की हो। तो अनफॉर्चुनेटली अब 5 साल के बाद अब ये पता चलता है कि अगर किसी चीज में इजाफा हुआ तो वो नफरत फैलाने में इजाफा हुआ और न कि इकॉनमी को बढ़ाने में उतना इजाफा हुआ। सो इसलिए जहां तक कांग्रेस पार्टी का सवाल है, खैर मोदी गवर्नमेंट या बीजेपी जो उनकी पार्टी है वो तो कहेंगे कि हमने बहुत सारे काम किए और हमने इकॉनमी को बहुत बढ़ाया और ग्रोथ काफी ज्यादा है, लेकिन द फैक्ट तो यही है कि अनएम्प्लॉयमेंट जो है, बेरोजगारी है, 45-year high है इस वक्त अनएम्प्लॉयमेंट में, यहाँ की सेविंग्स रेट बहुत नीचे गिर गई है, एक्सपोर्ट्स नीचे गिर गए हैं, तो इकॉनमी वैसी नहीं है जैसा कि बताया जा रहा है। तो अब जहां तक कांग्रेस पार्टी का सवाल है, कांग्रेस पार्टी चाहती है कि जो मुल्क है ये एक सेक्युलर मुल्क है, ये हिंदुओं का भी उतना ही मुल्क है जितना मुसलमानों का है, ईसाइयों का है, सिखों का है, बौद्धों का है, तो ये मुल्क वैसा रहना चाहिए क्योंकि उसके बगैर हमारी डेमोक्रेसी जो है, हमारी जमहूरियत अच्छी तरह तरक्की नहीं कर सकती। और दूसरी बात है कि जो भी इकॉनमी में प्रॉब्लम्स रही हैं हम उनको दूर करना चाहते हैं, खास तौर से हमारे नौजवान जो है, क्योंकि हमारा एक हिंदुस्तान एक बहुत नौजवान मुल्क है, यहाँ पे नौजवानों की बड़ी भारी अक्सरियत है, उनके लिए नौकरियों की तलाश जो है अब उस पर हमें बहुत ज्यादा काम करना पड़ेगा, अदरवाइज हमारी बड़ी प्रॉब्लम आने वाली है अदरवाइज।
जी रुमान हाशमी साहब, इंतखाबात और हमें अब दूसरी पार्टी का आप बताइएगा कि बीजेपी ने किस बेस के ऊपर अपनी कैंपेन चलाई है, और अभी कोई इब्तदाई जायजा रिपोर्ट्स हैं जो वोटर ट्रेंड्स के ऊपर बेस्ड हूँ, खासतौर पर इस पहले मरहले में?
देखें 20 रियासतों में आज इलेक्शन हुआ है पार्लियामेंट का, और तकरीबन 14.5 करोड़ राय दहिंदगान ने अपने वोट का जो है वो ये हक इस्तेमाल किया है। जहां तक आपका सवाल है कि ये आज के जो चुनाव हुए, वोटिंग हुआ, उसको लेके अगले इलेक्शन जो अलग इस स्टेज में होना है, अलग अलग सूबों में और जो चुनाव होने हैं अलग अलग स्टेज में, उस पर क्या असर पड़ेगा, इसका जिक्र करना मतलब एक तरह का सर्वे की अगर बात करें तो ये कबल अज वक्त होगा। लेकिन हाँ, आज जो वोटर का जो टर्नआउट था, जितने अलग अलग सूबे से जो रिपोर्टें आई हैं, जितने परसेंटेज पोलिंग हुई है, वो 2014 के परसेंटेज से वो कम है। तो 2014 में कांग्रेस की यूपीए की गवर्नमेंट थी, कांग्रेस की गवर्नमेंट थी मनमोहन सिंह की, तो एक एंटी इनकम्बेंसी था और मोदी की लहर थी, तो काफी ज्यादा 70% से ऊपर जो है वो वोटिंग हुई। लेकिन अभी जो है फाइनल इलेक्शन कमीशन की रिपोर्ट आनी तो बाकी है, कितने परसेंट टोटल हुआ है, लेकिन अलग अलग सूबे से जो रिपोर्टें आ रही है, कश्मीर से लेकर के जो, और चाहे नॉर्थ ईस्ट की बात करें या बिहार है, तेलंगाना है, यूपी में कुछ सब भी हुआ है, साउथ में इलेक्शन जो हुए हैं, तो तकरीबन आप लेके चले कि 60% ऑन एन एवरेज जो है पोलिंग हुई है। तो जाहिर है कि एंटी इनकम्बेंसी की जो बात है, अगर एंटी इनकम्बेंसी होती, एंटी मोदी लहर अगर होता, तो बड़ी तादाद में वोट निकल के वोटर बाहर आते हैं और अपने हक का इस्तेमाल करते वोट का।
सही सही, और खासतौर पे जो मिलेनियल वोटर है या
मुकाबला
या नया वोटर है जी,
तो जाहिर है कि मुकाबला जो है वो टफ है, क्योंकि जो खबरें आ रही हैं, चाहे वो कांग्रेस से हो या बीजेपी के दफ्तर से, बीजेपी के जो लीडरान से जिनसे हम लोगों की बातें होती हैं बतौर सहाफी जो है, जो बातें होती हैं, तो उनसे ऐसा है लग रहा है कि वो भी नतीजे को लेके थोड़ा परेशान है, मतलब एक जो है तजब्बुस की एक हालत है, क्योंकि एक्सपेक्टेशन था कि ज्यादा परसेंटेज होगा, क्योंकि जो इलेक्शन के जो नारे थे जिसको लेकर के प्राइम मिनिस्टर मोदी जो है वो आए, चुनाव के मैदान में वो डेवलपमेंट था, विकास था, नेशनलिज्म का मुद्दा भी था बालाकोट वगैरह के बाद, तो इन चीजों को लेकर के ऐसा तवक्को है कि काफी ज्यादा परसेंटेज जो है फर्स्ट राउंड में निकल के वोटर्स आगे आएंगे, लेकिन वोटर्स उतने ज्यादा परसेंटेज में नहीं आए, तो जाहिर है कि फिर सरकार जो है मौजूदा सरकार उनके लिए पहले राउंड के चुनाव के जो वोटिंग का जो पैटर्न रहा है वो एक खतरे की घंटी कही जा सकती है। जितने तवक्कात थे 300 के ऊपर सीट आने की, तो आज जो 91 सीट्स पे जो इलेक्शन हुए हैं वो उस तवक्कात पे खरे नहीं उतर रहे नतीजे पे।
जी बहुत शुक्रिया रोमान, आप हमारे साथ रहिएगा। अगला जो सेगमेंट है उसमें थोड़ा सा फ्रीडम ऑफ एक्सप्रेशन के रेफरेंस में आपसे एक क्वेश्चन करूंगा। सलमान सोर साहब, आपके हम बेहद ममनून है कि आपने हमें ज्वाइन किया। चंद सेकंड की एक ब्रेक, ब्रेक के बाद वापस आते हैं प्रोग्राम के अगले हिस्से में बात करते हैं।
उर्दू VOA के फेसबुक पेज पर अब न्यूज बुलेटिन भी। पीर से जुमा पाकिस्तानी वक्त के मुताबिक रात 8, 9, 10 और 11 बजे। हमारे फेसबुक पेज की ID है www.facebook.com/voaurdu। ताज़ा तरीन खबरों के लिए देखिए हमारे फेसबुक लाइव बुलेटिन।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहाँ रंग में हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ असफर इमाम, और बात हम करेंगे प्रोग्राम के हिस्से में विकी लीक्स के बारे में, जूलियन असांज उनकी लंदन में गिरफ्तारी से मुतालिक, और पुलिस ने बरतानिया की पुलिस ने सरकारी राज अफशा करने वाले इदारे विकी लीक्स के बारे में, जूलियन असांज को लंदन में वाके एक्वाडोर के सफारत खाने से गिरफ्तार किया। जूलियन असांज ने गिरफ्तारी से बचने के लिए 2012 में लंदन में एक्वाडोर के सफारत खाने में पनाह ली थी, जिसकी हुकूमत ने बाद में सियासी पनाह की उनकी खास मंजूर कर ली थी। गुज़श्ता 7 साल से सफारतखाने में मुकीम थे क्योंकि उन्हें खदशा था कि अगर वो बाहर निकले तो बरतानिया की हुकूमत उन्हें गिरफ्तार कर लेगी, और पुलिस के मुताबिक एक्वाडोर के सफीर की इजाज़त से 47 साल असांज को गिरफ्तार किया गया है, जिन्हें जल्द अदालत के रूबरू पेश कर दिया जाएगा। जूलियन असांज जो है उनका कायम करदा इदारा विकीलीक्स, उसने कई साल तक अमरीकी हुकूमत की लाखों खुफिया दस्तावेजात इंटरनेट पर जारी की थी, जो अमरीकी महकमा दिफा, खारजा और खुफिया इदारों की सरगर्मियों और उनकी अंदरूनी खतों किताबत से मुतालिक थी। इन दस्तावेजात की इशात की वजह से अमरीका को दुनिया भर में सुबकी का सामना करना पड़ा। अमरीकी हुकाम का मौकफ यह रहा है कि इस अमल से अमरीकी मफादात और सिक्योरिटी को शदीद खतरात लाक हुए हैं और अमरीकी शहरियों की जिंदगियाँ खतरे में पड़ गई हैं। अब यह खतरा जाहिर किया जा रहा है जूलियन असांज की जानब से कि उन्हें अमरीका के हवाले कर दिया जाएगा या फिर ऐसे मुल्कों में के हवाले किया जा सकता है जहाँ पर उनकी जान को खतरा हो सकता है। क्या जूलियन असांज की जो विकी लीक्स है उसको उसी तरह आज़ादी अजहार के पैराए में देखा जाए, क्या इस पर भी आज़ादी अजहार की तंजीम में बात करेंगी, या फिर ये है कि वाकईतन जो एक सिस्टम है, जो एक निज़ाम है, या उसकी कहना चाहिए जो मफादात हैं और सिक्योरिटी थ्रेट्स बनने की वजह से उनकी ये गिरफ्तारी जायज़ होगी, और अगर कल उनको अमरीका हवाले भी कर दिया जाता तो उस पर बड़ी बात नहीं होगी। हमारे साथ हैं राजा साकिब राजा साहब, पाकिस्तानी सीनियर जर्नलिस्ट हैं, कमेंटेटर हैं, यूके बेस्ड हैं, और भारत से हमारे साथ रोमान आशमी हैं, क्विक एनालिसिस उनका भी हम लेंगे। साकिब, क्या डेवलपमेंट्स हुई हैं जूलियन असांज की गिरफ्तारी के पस मंज़र में, वो क्या कहते हैं और इस वक्त फियर्स क्या हैं, क्या वो अमरीका आ सकते हैं या किसी ऐसे मुल्क भेजे जा सकते हैं जहाँ पर उनकी ये लाइफ थ्रेट्स बढ़ जाएंगे?
असद, सबसे पहले तो अपडेट यह है कि जूलियन असांज को जब आज उनकी जो बेल है उन पर इल्जाम यह है कि वो कोर्ट में पेश नहीं हुए थे, उनकी बेल जो है वो खत्म हो गई और उनको गिरफ्तारी का जो है हुक्म दे दिया गया, और उनकी जो असाइलम थी वो भी खत्म कर दी गई थी, इस बिना पर उनको गिरफ्तार किया। लेटेस्ट अपडेट ये है कि उनको जो उन पर इल्जाम जिसके तहत उनकी बेल थी और उन्हें असाइलम लिया था, वो स्वीडन में जो उन पर सेक्सुअल असॉल्ट का जो केस था उस पर चल रही थी, लेकिन अब जब उनको गिरफ्तार कर लिया आज, तो उसके बाद उनको एक्सट्रेडिशन एक्ट 73 के तहत, मतलब ये एक्ट है एक्सट्रेडिशन का, उसके तहत मजीद उनको गिरफ्तार कर लिया गया। यानी कि एक इल्जाम तो स्वीडन वाला था, उनको यूएसए डिपार्टमेंट, यूएसए की तरफ से अमेरिकन जो है उनकी तरफ से जो दरखास्त थी उस पर 73 एक्ट के तहत, एक्सट्रेडिशन एक्ट के तहत उनको मजीद गिरफ्तार कर लिया गया, और ये अपडेट पुलिस की तरफ से दी गई है, ये उनका अपना स्टेटमेंट है कि उसको मजीद फर्दर अरेस्ट कर लिया गया है एक्सट्रेडिशन एक्ट 73 के तहत। यानी कि अब आप ये समझ लें कि इसमें अब कोई शक नहीं रह जाता कि उनको अमेरिका जो है शायद वो एक्सट्रेडिट कर देंगे, क्योंकि इस गिरफ्तारी का जो फर्दर अरेस्ट हुई है इसका डायरेक्ट लिंक अमेरिका के साथ है। इससे पहले जो उन पे इल्जाम था उसके तहत उनकी गिरफ्तारी हुई, लेकिन उनको जब कोर्ट ले जाया गया और कोर्ट वो पेश हो चुके हैं असद, उसके बाद उनको फर्दर अरेस्ट जो है इस एक्सट्रेडिशन एक्ट के तहत उनको गिरफ्तार किया गया।
रुमान हाशमी साहब, सेंसिटाइज करती हैं ये जर्नलिस्ट तंजीमों को या फ्रीडम ऑफ एक्सप्रेशन के जो एडवोकेट्स हैं उनको?
जी देखिए, फ्रीडम ऑफ एक्सप्रेशन की, मैं हिंदुस्तान के हवाले से बात करूंगा, फ्रीडम ऑफ एक्सप्रेशन की जहां तक बात है, हिंदुस्तान में सहाफत से लेकर के सियासी दुनिया तक की अगर बात की जाए तो हमारा मानना है कि मुल्क में फ्रीडम ऑफ एक्सप्रेशन, बोलने की, लिखने की मुकम्मल आज़ादी है। अगर ऐसा, हालांकि प्राइम मिनिस्टर नरेंद्र मोदी की हुकूमत, दौरे हुकूमत में ये काफ़ी ज़्यादा सरकार पे इल्ज़ाम लगता रहा है कि जो यहाँ के एक दानिश्वरों का भी एक तबका है और मीडिया का भी एक तबका है और सियासतदानों का भी, कि मिस्टर प्राइम मिनिस्टर नरेंद्र मोदी के दौरे हुकूमत में फ्रीडम ऑफ एक्सप्रेशन जो है वो निशाने पर है। लेकिन आप देखें, हकीकत ये है कि एक एक केस स्टडी के तौर पे मैं एक हवाला दे रहा हूँ। वेस्टर्न यूपी से, सहारनपुर से कांग्रेस के उम्मीदवार हैं इमरान मसूद। इमरान मसूद ने एक जमाने में कहा था कि अगर मोदी सहारनपुर आते हैं तो उनकी, उनका बोटी बोटी जो है कर दिया जाएगा। और अभी हालिया चुनाव में सहारनपुर में भी आज इलेक्शन हुआ था तो सहारनपुर में भी मोदी गए थे और उन्होंने तकरीर किया। तकरीर उन्होंने हवाले भी दिया कि यहाँ एक साहब हैं जो बोटी बोटी करने की बात करते हैं, लेकिन आप देखें उनके खिलाफ जो है वो आजादी से बोल रहे हैं, आई से घूम रहे हैं। आज उनका स्टेटमेंट भी आया, उन्होंने कहा कि मोदी का 14 लाख रुपया देने का जो वादा था वो फेल हो गया और मेरा बोटी बोटी हिट हो गया।
आपने रेफरेंस में करेक्ट किया, लेकिन मेरा जो सवाल ये था कि जब इंटरनेशनल पावर्स इन्वॉल्व हो जाएं तो क्या जो प्रिंसिपल्स जिनके ऊपर बड़े बड़े एडवोकेसी ग्रुप्स चलते हैं वो फिर साइलेंट हो जाते हैं, खामोश हो जाते हैं, या उसी शदोमत के साथ बात करते हैं या कर सकते हैं?
नहीं, उसी, देखिए उसी नहज पे और उसी पुरजोर तरीके से वो बात करते हैं। अगर आप मीडिया की बात करें तो देखिए, इंटरनेशनल तनाजे में ही मैं बात करूंगा, यहाँ का मशहूर इंग्लिश अखबार है द हिंदू, और द हिंदू ने राफेल डील को लेके, जबकि फ्रांस गवर्नमेंट उसमें इन्वॉल्व है, एक डिसॉल्ट कंपनी इन्वॉल्व है और भारत सरकार इन्वॉल्व है उस डील को लेकर के, लेकिन उसके बावजूद द हिंदू नए नए खुलासे लेके आ रहा है उस डील में जो लूप होल्स रहे हैं, ट्रांसपेरेंसी जो नहीं बरती गई है सुप्रीम कोर्ट।
आपका जरा फोकस है, मैं वापस आना चाह रहा था जुलियन पे। साकिब, आप बताइएगा, लंदन से, बर्तानिया या यूरोप से कोई जो फ्रीडम ऑफ एक्सप्रेशन या मीडिया, इवन ऑफ कोर्स विकीलीक्स को बहुत इस्तेमाल किया है मीडिया ने, इवन ऑफ मीडिया की अपनी रेटिंग बड़ी ऊपर गई रही है उन्होंने मीडिया, सो उस पर कोई बात जुलियन असांज के हक में भी कही जा रही है?
असल सबसे पहले तो ये है कि जुलियन असांज का जो केस है ये पिछले 7 साल से चल रहा था, और ये भी बहुत बड़ी बात है, इसको आप लाइटली ना लें कि 7 साल से लंदन में जुलियन असांज एक एम्बेसी में रह रहे थे और उस एम्बेसी के बाहर पिछले 7 साल से मेट्रोपॉलिटन पुलिस यानी लंदन पुलिस, उसके बाहर 2 गाड़ियां उनकी हमेशा मौजूद रहती थी उनकी गिरफ्तारी के लिए कि वो जो ही कदम बाहर रखेंगे वहां से उनको गिरफ्तार कर लिया जाएगा। एक बहुत बड़ी तादाद, आज वैसे जो इंग्लिश मीडिया है उसकी तरफ से अभी तक उनके हक में कोई स्टेटमेंट अभी तक जारी नहीं हुई है, ना ही ऐसी कोई बयान सामने आए हैं, सोशल मीडिया पे बयान सामने आए हैं जिस पर जुलियन असांज को सपोर्ट किया, लेकिन उनकी एक बहुत बड़ी फॉलोइंग है, इसमें भी कोई शक नहीं है कि यूके में भी उनकी और यूरोप में भी उनकी एक बहुत बड़ी फॉलोइंग है। और ये बात तो अब सबको पता चल गई और ये सामने आ रही है, उसमें कोई शक शुबा नहीं रह गया कि उनको गिरफ्तार जो किया गया था, वो जो सेक्सुअल असॉल्ट उन पर लगाया गया था स्वीडन में, उसको भी, वो भी बड़ा कॉन्ट्रोवर्शियल सा है, उस पर बहुत सारे सवालिया निशान थे, लेकिन उसके बावजूद उन पर वो केस चल रहा था और वो केस खत्म भी नहीं हुआ। उसी केस में उनकी आज गिरफ्तारी भी हुई और उनको फिर अंदर से उसी एम्बेसी जिसमें 7 साल वो रहे, उसी एम्बेसी के अंदर से उनको गिरफ्तार किया गया, चूंकि उनका असाइलम खत्म कर दिया गया था। और बाजारों का ये ख्याल है कि वो असाइलम जो पिछले 7 साल से चल रहा था वो भी किसी के प्रेशर में खत्म किया गया।
बहुत शुक्रिया साकिब,
ऐसी हैं जो खिचड़ी पक रही है।
साकिब, आपने भी ज्वाइन किया, रोमान साहब आपके भी हम लोगों ने। क्विकली हम जाएंगे आखिरी सेगमेंट स्पोर्ट्स की जाने, वर्ल्ड कप दस्तकें दे रहा है, बहुत करीब आ चुका है वक्त, और पाकिस्तान ने अभी तक अपना स्क्वाड अनाउंस नहीं किया है, गरचे कुछ लड़कों को ट्रेनिंग कैंप में बुलाया गया, उनके फिटनेस टेस्ट हो रही हैं। हर बंदा, हर एनालिस्ट, हर क्रिकेटर अपनी एक ड्रीम टीम जो है वो वर्ल्ड कप के लिए बना रहा है। इम्कान क्या हैं इस वक्त, ग्राउंड रियलिटीज़ क्या हैं, कि क्या क्या कौन कौन से प्लेयर उसमें जगह बना सकते हैं, पाकिस्तान की स्ट्रेंथ क्या है, इसका क्विकली जो है वो एनालिसिस करेंगे। हमारे साथ मौजूद हैं बात करने के लिए माजिद भट्टी साहब, सीनियर स्पोर्ट्स एडिटर हैं, और सलीम खालिक साहब, एडिटर डेली एक्सप्रेस स्पोर्ट्स पेजेस के। माजिद भट्टी साहब, बहुत शुक्रिया आपका। दोनों हमारे जो मेहमान ने बताया गया कि उनका रबता मुनकता हुआ है, वो हमारे साथ होंगे। सो वर्ल्ड कप स्क्वाड के लिए सुना है कि 23 लड़के जो हैं वो कैंप में बुलाए गए हैं। आज जो खबरें आ रही थी, जो इत्तलात आ रही थी, वो इमाद वसीम के बारे में थी कि वो घुटने की इंजरी का शिकार हुए हैं और वो मामला उनका पुराना है। और अब टीम कॉम्बिनेशन के बारे में भी ये सोचा जा रहा है कि ऊपर तो आपको डिफेंस चाहिए है, स्ट्रॉन्ग डिफेंस चाहिए है, लेकिन निचले नंबर्स के ऊपर पावर हिटर जो है वो कहाँ से आएँगे। उमर अकमल और मोहम्मद आसिफ दोनों प्लेयर्स के बारे में ये राय है कि उनमें से किसी एक को या दोनों को होना चाहिए, लेकिन दोनों की जी हालिया परफॉर्मेंसेज रही हैं, खासतौर पे इंटरनेशनल लेवल के ऊपर, उससे भी ज़्यादा कोई सिलेक्टर्स मुतमईन नज़र नहीं आते हैं। अब देखना यह है कि इसके बावजूद इन दोनों में से किसको चांस मिलता है। मीडिया इतलात ये कह रही है कि शायद आबिद अली जो सेंचुरियन थे, वो भी कम अज़ कम जो इंग्लैंड के खिलाफ 5 एक रोज़ा मैचेस हैं वर्ल्ड कप से पहले, उसमें वो जगह नहीं बनाते हुए नज़र आते, या शायद वर्ल्ड कप में भी वो अपनी जगह ना बना सके हैं। और हारिस वेल जिन्होंने डबल सेंचुरी की, सलीम खालिक हमारे साथ हैं, सबसे पहले कि हम मजीद बोले सलीम, वर्ल्ड कप के लिए क्या कुछ नजर आ रहा है, किस तरह का स्क्वाड बनता हुआ नजर आता है आपको
वर्ल्ड कप के लिए? देखिए, जो प्लेयर्स को रेस्ट कराया गया था वो वापस आ जाएंगे। कुछ चीजें ऐसी हैं जिन पे बहस जारी है, जैसे मोहम्मद आमिर हैं, उनकी फॉर्म बहुत खराब है चैंपियंस ट्रॉफी के पास से, किसी मैच में वो एक से ज्यादा विकेट ले ही नहीं सके, और 7-8 मैच ऐसे जिसमें उनको कोई विकेट नहीं मिली, जिसकी वजह से हल्का ये बातें कर रहा है कि उनको टीम में नहीं होना चाहिए। लेकिन उनको बहुत सारे सपोर्टर्स भी मौजूद हैं, जिनमें वसीम अकरम सरफहरिस्त हैं, वो ये कह रहे हैं कि आमिर को टीम में होना चाहिए। और बड़ा इंटरेस्टिंग फैसला होगा देखने के काबिल है कि आमिर टीम में होते हैं या नहीं होते। इसी तरह हफीज जो है, उनकी फिटनेस के इश्यूज चल रहे हैं, उन्होंने अपने अंगूठे का ऑपरेशन कराया है, उसके बाद वो अभी रिहैब के मरहले से गुजर रहे हैं, और देखना होगा कि वो दस्तयाब होते हैं कौमी टीम को या नहीं।
ठीक है,
फिर ये सरफराज जो है वो कम बैक कर लेंगे, उसके अलावा जो बाबर वगैरह जिन्होंने,
वो जो 6 लड़के वो तो पक्के लग रहे हैं, बस हल मामला बाकी 5 क्या है, और फिर अब मजीद 5 के बेंच स्ट्रेंथ क्या होगी। वो जो 6 लड़के जिन्होंने रेस्ट किया, सरफराज, हसन, शादाब, फखर, बाबर और इमाम, इनके बारे में तो शायद किसी को डाउट नहीं है कि ये टीम का हिस्सा हैं। ये बताइएगा, आबिद अली जगह बना रहे हैं और मोहम्मद अब्बास जो हैं वो जगह बना रहे हैं, या जो एक स्पीडस्टर अगर कॉम्बिनेशन के अंदर चाहिए, वो भले वहाब हूँ या हसनैन हूँ, इनमें से कोई जगह बना रहा है?
देखिए, अगर आमिर को नहीं लिया तो डेफिनेटली हसनैन टीम में आएंगे। हसनैन के बारे में ये कहा जा रहा था कि उनकी फिटनेस जो है वो आलमी मेयार की नहीं है, मिकी आर्थर ने भी एक इंटरव्यू में ये इशारा दिया था। तो इन दिनों वो अकेडमी में ही प्रैक्टिस कर रहे हैं, ट्रेनिंग कर रहे हैं, ताकि अपनी फिटनेस जो है उसको बेहतर बनाए।
फिटनेस पे वैसे थोड़ा सा कंप्रोमाइज नहीं होना चाहिए? मुझे ये बताएं कि अगर पाकिस्तान ने आज तक क्रिकेट की हिस्ट्री में जो 4 बैट्समैन प्रोड्यूस किए हैं, मुझे तो कोई इतने सुपर फिट नजर नहीं आते, रिसेंटली मोहम्मद यूसुफ और अब्बास और इंजमाम उल हक थे बजाते खुद। सो फिटनेस और मैच फिटनेस, इसका थोड़ा ख्याल या तवाजुन नहीं होना चाहिए इसके अंदर?
देखें, जिसको खिलाना होता है, जो मंजूर नजर होता है, उसकी फिटनेस वगैरह कुछ नहीं देखी जाती, जिसको निकालना होता है तो बहाने ढूंढे जाते हैं। आबिद का आपको पता है कि कितने अरसे तक उनको बाहर रखा गया टीम से, किस किस तरह से उनके साथ नाइंसाफियां होती रही।
तो आबिद बना लेंगे जगह,
बादल नफाज से खिलाया और वो सेंचुरी कर गए, और अब हो सकता है कि ये फिटनेस टेस्ट में एक आ जाएगा, ये यो-यो टेस्ट में फेल हो गया, ये हो गया, उनको बाहर कर दिया। हालांकि आप उमर अकमल को देख लें, उमर अकमल की फिटनेस कौन सी इतनी अच्छी थी, लेकिन वो यूएई में खेल कर आ गया, उनका तो पेट निकला है।
अच्छा, ये बताएं कि ये अब आबिद जो है वो कम अज कम जो 5 एक रोज़ा मैचों की सीरीज है इंग्लैंड के खिलाफ, उसका हिस्सा होंगे, या वही स्क्वाड जो वर्ल्ड कप के अंदर होगा वही टीम उसमें खेलेगी? कुछ बदल भी हो सकता है?
देखें, एक चीज हो रही है इसके लिए ना, 3 या 4 प्लेयर्स पाकिस्तान एक्स्ट्रा लेकर जा रहा है इंग्लैंड, और स्क्वाड के साथ वो रहेंगे, और जब वर्ल्ड कप शुरू हो जाएगा तो उनको अलग कर दिया जाएगा, रहेंगे लेकिन इंग्लैंड में, ताकि जरूरत पड़े तो उनको कोई इंजरी हो या कोई और मसला हो तो उनको टीम में शामिल कर लिया जाए। तो अगर आबिद को हतमी 11 जिसमें 15 रुकनी स्क्वाड में नहीं लिया, तो उन्हीं 3 या 4 जो इजाफी प्लेयर्स होंगे उसमें उनको रखा जाएगा। लेकिन इंग्लैंड में अब जो खेलेंगे वो वही प्लेयर्स होंगे जो वर्ल्ड कप के लिए सिलेक्ट हुए हैं, तो आबिद को उसी सूरत में मौका देंगे अगर वो वर्ल्ड कप के स्क्वाड में होंगे, वरना वो टीम के साथ रहेंगे लेकिन वो खिलाया नहीं जाएगा।
व्हाट अबाउट अब्बास?
عباس کا چانس اتنا زیادہ لگ نہیں رہا اور ان کے مقابلے میں عثمان خان شنواری جو ہیں ان کے لیے زیادہ ووٹ نظر آ رہے ہیں اور امید ہے کہ شاید ان کو موقع مل جائے. جنید, عباس اور عثمان
کب انہوں نے لاسٹ ڈیٹ کب ہے ٹیم اناؤنس کرنے کی؟ اسکواڈ
پاکستان کا 18 تاریخ کو اعلان ہو جائے گا, اس سے پہلے
بہت شکریہ آپ کا سلیم خالق, آپ نے جوائن کیا. اسد حسن اور پروڈیوسر اسفر امام کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
میڈیم ویو 972 کلو ہرٹز پر, یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
امریکہ کے صدر نے بنیامن نیتن یاہو کو مبارکباد دی ہے جو بظاہر پانچویں مرتبہ اسرائیل کے وزیر اعظم منتخب ہو رہے ہیں اور صدر ٹرمپ کے قریبی اتحادی ہیں. صدر ٹرمپ نے کہا ہے کہ ان کی جیت امن کے لیے اچھی ہے. ٹرمپ انتظامیہ نے کہا ہے کہ وہ اس الیکشن کے بعد مشرق وسطی میں امن کا ایک منصوبہ پیش کرے گی. ابھی اس منصوبے کے بارے میں کوئی تفصیل سامنے نہیں آئی ہے اور نہ ہی یہ کہا جا سکتا ہے کہ آیا فلسطینی اسے قبول کر لیں گے. وائٹ ہاؤس میں وائس آف امریکہ کی نامہ نگار پیٹسی وتاسوکوارا کی رپورٹ کے ساتھ مدثرہ منصر.
بنیامن نیتن یاہو پر بدعنوانی کے الزامات کی فرد جرم ابھی عائد نہیں ہوئی, تاہم ایک سخت انتخابی مہم کے بعد وہ پانچویں مرتبہ اسرائیل کے وزیر اعظم بننے والے ہیں. صدر ڈونلڈ ٹرمپ نے اپنے قریبی اتحادی کو مبارکباد دیتے ہوئے کہا,
Everyone said, and I never made it a promise, but everybody said you can't have peace in the Middle East with
سب نے کہا اور میں نے کبھی وعدہ نہیں کیا, مگر سب نے کہا کہ آپ مشرق وسطی میں اسرائیل اور فلسطینیوں کے درمیان امن قائم نہیں کر سکتے. میرا خیال ہے کہ ہمارے پاس ایک موقع ہے اور نیتن یاہو کی جیت کی صورت میں ہمارے پاس بہتر موقع ہے. یہ الفاظ تھے صدر ٹرمپ کے. الیکشن سے دو ہفتے پہلے ٹرمپ نے نیتن یاہو کو وائٹ ہاؤس میں آنے کی دعوت دی اور گولان کی پہاڑیوں پر اسرائیل کے 1981 کے قبضے کو جائز قرار دیا. بہت سے لوگ کہتے ہیں کہ اس سے نیتن یاہو کو دوبارہ جیتنے میں مدد ملی. الشباکہ کی زینا آغا کہتی ہیں,
کمپین ایڈورٹائزمنٹس ان سپورٹ آف لیکوڈ اینڈ نیتنیاہو ور بگ بل بورڈز
تل ابیب کے باہر اور دیگر مقامات پر لیکوڈ پارٹی اور نیتنیاہو کی حمایت کے لیے بہت بڑے بڑے انتخابی بل بورڈ لگائے گئے جن میں ٹرمپ اور نیتنیاہو کے درمیان ان کی اپنی اور ذاتی گرم جوشی کو ظاہر کیا گیا. پیر کے روز ٹرمپ نے ایران کی مسلح افواج کے پاسداران انقلاب کو ایک دہشت گرد تنظیم قرار دے دیا. تجزیہ کار کہتے ہیں کہ یہ نیتنیاہو کے لیے ایک اور تحفہ تھا. مڈل ایسٹ انسٹیٹیوٹ کے ایلیکس وٹانکا کہتے ہیں,
ٹو سورٹ آف ہیلپ دی اسرائیلی پرائم منسٹر میک ہز کیس دیٹ ہی از اف یو ول ہاکش پوزیشن,
اسرائیلی وزیراعظم کے موقف کی تائید کے لیے ایک طرح کی مدد تھی. ایران کے سلسلے میں ان کا سخت گیر رویہ فائدہ مند رہا. ماضی میں ٹرمپ اسرائیل اور فلسطینیوں کے درمیان دو ریاستی حل کی حمایت ظاہر کر چکے ہیں. وائٹ ہاؤس نے کہا ہے کہ وہ اسرائیل کے انتخابات کے بعد مشرق وسطی کے لیے امن منصوبے کا اعلان کرے گا, مگر تجزیہ کاروں کو یقین نہیں کہ گولان ہائٹس کے معاملے اور یروشلم کو اسرائیل کا دارالحکومت تسلیم کرنے اور پھر فلسطینیوں کی امداد میں کمی جیسے ٹرمپ کے اقدامات کے بعد فلسطینی ایسے کسی منصوبے کو تسلیم کریں گے. ایلیکس وٹانکا کا کہنا ہے,
So if that is what has happened in terms of actions, then it's kind of hard to believe that the Trump administration
اگر ایسے اقدامات ہو چکے ہیں تو یہ یقین کرنا کافی مشکل ہے کہ ٹرمپ انتظامیہ فلسطینیوں کے لیے امن کا کوئی حقیقت پسندانہ منصوبہ رکھتی ہے. اور اگر آپ فلسطینیوں کو کوئی پیشکش نہیں کرتے تو اسرائیل امن کس کے ساتھ قائم کرے گا؟ الیکشن سے ایک روز پہلے نیتن یاہو نے مغربی کنارے میں اسرائیلی قبضے والے علاقوں کے الحاق کا وعدہ کیا. ٹرمپ نے ابھی یہ ظاہر نہیں کیا کہ آیا وہ امریکہ کی عشروں سے موجود پالیسی ترک کریں گے اور اس اقدام کی حمایت کریں گے. زینا آغا کہتی ہیں,
Annexation will drastically alter the face of the West Bank. It'll make
اگر یہ الحاق ہوا تو مغربی کنارے کا نقشہ بڑے پیمانے پر تبدیل ہو جائے گا اور اس سے یقینی طور پر یہ ظاہر ہو جائے گا کہ نیتن یاہو اور ٹرمپ کا اتحاد کہتا کچھ ہے اور کرتا کچھ ہے۔ مشرق وسطی میں دائمی امن کا کوئی معاہدہ عشروں سے امریکی صدور کے ہاتھ نہیں آیا۔ ٹرمپ کا منصوبہ جس کے خالق ان کے داماد جیریڈ کشنر ہیں، امکان ہے کہ نتن یاہو کی مخلوط حکومت کے قیام کے بعد سامنے آئے گا۔ وائٹ ہاؤس کا کہنا ہے کہ اگرچہ ایسے الزامات ہیں کہ انتظامیہ مصالحت میں ایمانداری سے کام نہیں لے رہی، تاہم منصوبے کا تقاضا ہوگا کہ دونوں جانب سمجھوتے کیے جائیں۔ مدثرہ منظر، وائس آف امریکہ، واشنگٹن۔
موسیقی، انٹرٹینمنٹ، ستاروں کے انٹرویوز، آپ کی کالز اور پیغامات سے مل کر بنتا ہے پروگرام چارٹ بسٹرز۔ ہمارا اور آپ کا ساتھ ہر جمعے کی رات 9 بجے، سننا نہ بھولیے چارٹ بسٹرز۔
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں۔